आजको सम्पादकीय अविश्वासले बढाएको तरलता नेपालको वर्तमान आर्थिक अवस्थाको एक महत्वपूर्ण सूचक बनेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा संचित अधिक तरलता आर्थिक प्रणालीमा तरलता वृद्धि सकारात्मक संकेत पनि हुन सक्छ, तर जब त्यो लगानीमा परिणत हुन सक्दैन त्यसले शिथिलता र विश्वासको संकट दर्शाउँछ। हाल नेपालमा यही अवस्था छ। बैंकहरूमा लगानी योग्य रकम प्रशस्त छ, तर त्यसको प्रयोग अपेक्षित रूपमा हुन सकिरहेको छैन। चालु आर्थिक वर्षको असार 8 आइपुग्दा बैंक तथा वित्तीय संस्थामा 7,70,000,000,000 रुपियाँ बराबरको तरलता छ। यसअघि पनि वर्षभरि औसत रूपमा 6 भन्दा बढी रकम निष्क्रिय रूपमा थुप्रिएको देखिन्छ। समग्रमा यो अवस्था कर्जा नीतिमा सुधारको अभाव, निजी क्षेत्रमा निराशा र नीति निर्माता प्रति अविश्वासको प्रतिबिम्ब हो। ब्याज दर 47 यताकै न्यून बिन्दुमा झरेको छ, तर त्यसले पनि लगानीकर्ता आकर्षित छैनन्। परम्परागत रूपमा ब्याज कर्दा कर्जा माग बढ्ने मानिन्छ, तर नेपालमा यथार्थ उल्टो छ। ब्याज दर घटिसकेपछि पनि लगानीकर्ता सतर्क छन्, किनभने दीर्घकालीन नीतिगत स्थिरतामा विश्वास छैन। सरकारले नीति निरन्तरता दिन नसकेको, कानुनी तथा कार्य सम्पादन प्रक्रियामा ढिलाइ देखिएको र निजी क्षेत्रप्रति विश्वास जगाउन नसकेको अवस्थामा यस्तो अविश्वास अस्वाभाविक होइन। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका प्रयास स्वरूप नियमित रूपमा रिपो मार्फत पैसा तान्दै आएको छ। आइतबार र बुधबार साप्ताहिक रूपमा 21 अवधिका लागि नगद झिक्ने क्रम लम्ब्याएर 42 र पछिल्लो बुधबार 63 दिनका लागि पैसा तानिएको छ। यसबाट स्पष्ट हुन्छ कि बजारमा तरलता बढी मात्रामा उपलब्ध छ, तर त्यो गन्तव्यविहीन छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि 12% कर्जा विस्तारको लक्ष्य लिएको थियो, जसका लागि कुल 6,82,000,000,000 रुपियाँ बराबरको कर्जा प्रवाह हुनुपर्ने हो। तर जेठसम्ममा बैंकहरूले प्रवाह गर्न सकेको कर्जा त्यो लक्ष्य भन्दा 2,85,000,000,000 रुपियाँले कम छ। अब बाँकी 3 मात्र त्यो लक्ष्य पूरा गर्नु लगभग असम्भव देखिन्छ। यस्तो स्थितिले राष्ट्र बैंकको लक्ष्यमा प्रश्न उठाउँछ कि निर्धारित लक्ष्य यथार्थपरक थिए वा कार्यान्वयन पाटोमै कमजोरी भयो। आर्थिक गतिशीलताको सवालमा राजनीतिक स्थायित्व र नीतिगत स्पष्टता अत्यावश्यक छ, तर विगत वर्षको काङ्ग्रेस एमालेको 7 सहमतिमा प्रतिबद्धता जनाए पनि लगानी प्रवाह, रोजगारी सृजना वा निजी क्षेत्रको विश्वासमा गुणात्मक सुधार देखिएको छैन। यसबीचको एक प्रमुख घटना हो टेक एन्ड पे। विद्युत खरिद सम्झौतामा सरकार पछि हट्न बाध्य भए पनि यो घटनाले ऊर्जा क्षेत्रका लगानीकर्ता माझ अनिश्चितताको भावना थप गहिरो बनाएको छ। अन्य क्षेत्रका लगानीकर्ता पनि अनियलमा छन्। धितो पत्र बोर्डमा थुप्रिएका आइपिओ प्रस्ताव निर्णय अभावमा रोकिएका छन्। ऊर्जा प्रवर्धकहरूले बिचौलिया मार्फत कमिसन मागिएको सार्वजनिक आरोप लगाएका छन्। यस्ता घटनाले लगानी मैत्री वातावरण बिगार्छ। सरकारले अध्यादेश मार्फत 2 भन्दा बढी कानून संशोधन गरे पनि तिनको कार्यान्वयन कमजोर छ। 7 सेवा प्रदान गर्नुपर्ने व्यवस्था स्वागत योग्य थियो, तर व्यवहारमा त्यसले अपेक्षित सुधार ल्याउन सकेको छैन। यो पनि एक उदाहरण हो जसले देखाउँछ नीति निर्माण मात्र पर्याप्त छैन, कार्यान्वयन प्रणाली नै मूल चुनौती हो। अर्कोतर्फ नेपालको कर्जा नीति अझै पनि पुरानो संरचनामा सीमित छ। अधिकांश अवस्थामा जग्गा वा सम्पत्तिको धितो बिना कर्जा पाउन मुस्किल छ। नवप्रवर्तनशील सोच, प्रविधि वा ज्ञानमा आधारित उद्यमहरूलाई कर्जा पाउन असहज छ, जसले गर्दा नयाँ विचार बोकेका युवाहरू कर्जा नपाएर पलायन हुन बाध्य छन्। स्थापित लगानीकर्ताले मात्र कर्जा पाउने असमान प्रणालीले दीर्घकालीन आर्थिक न्याय र समावेशी विकासमा बाधा पुर्याउँछ। अब नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर विश्व पौडेल आएका छन्। मौद्रिक नीति सार्वजनिक हुने क्रममा छ। यो नीति एउटा यथार्थपरक, जिम्मेवार र लगानीलाई प्रवाह गर्ने दस्तावेज बन्नु अत्यन्त आवश्यक छ। कर्जा विस्तार लक्ष्य किन पूरा हुन सकेन? किन लगानीकर्ताहरू उत्साहित छैनन्? यी प्रश्नको सम्बोधन सहित स्पष्ट, निष्पक्ष र व्यवहारिक नीति आउनुपर्छ, अन्यथा बैङ्कहरूमा पैसा थुप्रिएर बसिरहनेछ। लगानीकर्ता निराश भइरहनेछन् र उद्यमशील युवा कर्जा नपाएर विदेश पलायन भइरहनेछन्। नेपाल जस्तो मुलुकका लागि त्यो दीर्घकालीन जोखिम हो। यसर्थ अब परिणाममुखी हस्तक्षेप अनिवार्य छ।